बिस्मिल्लाहिर्रहमानिर्रहीम, दुरूद व सलाम हो मोहम्मद व आले मोहम्मद पर। नाज़रीन अस्सलाम वालेकुम। आज यकम रजबुल मुरज्जब है, यानी रजबुल मुरज्जब की पहली तारीख है। फ़र्जंद रसूल हज़रत इमाम मोहम्मद बाकर अलैहिस्सलाम का योम विलादत बासादत है। इस पुर मसरत मौके पर आप सब की खिदमत में दिली हदीय तबरीक व तहनियत पेश करते हैं। हमारे आज के भी प्रोग्राम का मौजू है पाकिस्तान के आम इंतखाबात और अब उसके नतायज। इस मौजू पर गुफ्तगू होगी मौजूद मेहमानों से, मगर मुख्तसर से वक्फे के बाद। जनाजिन, बिलाखिर पाकिस्तान में एक तारीख रकम की गई, वो इस माने में कि 5 साल जमहूरी और कानूनी मुद्दत पूरी करने के बाद एक मुंतखब हुकूमत ने इक्तदार निगरा हुकूमत के हवाले किया, और उसके बाद फिर उस निगरा हुकूमत की निगरानी में आम इंतखाबात अंजाम पाए। कल वोटिंग हुई और आज उसके नतायज का ऐलान किया गया, और अभी तक नतायज बदस्तूर सरकारी तौर पर आ रहे हैं, अगरचे गैर सरकारी और गैर हतमी जो रुझानात और नतायज सामने आए उनके एतबार से तकरीबन वोटों की गिनती मुकम्मल हो चुकी है और तस्वीर बिल्कुल साफ हो चुकी है। और आप हमसे बेहतर जानते हैं कि इस वक्त पाकिस्तान मुस्लिम लीग नून ने मरकज़ और पंजाब में वाज़ेह बरतरी हासिल कर ली है, और दोनों जगहों पर कम से कम इन दोनों जगहों पर यानी पंजाब में और ख़ास तौर पर मरकज़ में मुस्लिम लीग नून हुकूमत बनानी जा रही है। और इतलात ये हैं कि रायवंड में नवाज शरीफ की ज़ेर सदारत इजलास भी हो चुका है और हुकूमत साजी के अमल पर गौर व खौज भी किया जा रहा है। बहरहाल हम ये देखेंगे कि अब नवाज शरीफ साहब के सामने कौन से चैलेंजेस हैं और वो किस तरह की हुकूमत आवाम को देंगे, और उन्होंने आवाम से जो वादे किए हैं उन पर वो किस हद तक पूरा उतर सकने की तवानाई रखेंगे या उनके पास तवानाई मौजूद होगी, और पाकिस्तान पीपल्स पार्टी और उसके इत्तेहादियों को शिकस्त का जो सामना करना पड़ा है उसके इलल व असबाब क्या रहे हैं, और क्यों अवामी नेशनल पार्टी जो NP जिसे कहते हैं उसको एक भी सीट कौमी असम्बली में अब तक नहीं मिल सकी है, और बड़े बड़े जो उम्मीदवार या सियासतदान या आम लफ्ज़ों में कहा जाए कि दिग्गज जो रहे हैं वो क्यों इंतखाबी अखाड़े से बाहर हुए और उनको क्यों शिकस्त का सामना करना पड़ा, इसका भी हम जायज़ा लेंगे। सीधे चलते हैं लंदन स्टूडियो जहाँ पर मौजूद हैं इस वक्त पाकिस्तान और इलाके के उमूर के माहिर जनाब बैरिस्टर ताहिर वारसी साहब। अस्सलाम वालेकुम जनाब।
अलैकुम अस्सलाम।
ताहिर वारसी साहब, नतीजा आ चुका है, आपका क्या तबसरा है?
जी, मेरा तो ये जो तबसरा है वो यही है कि ये बिल्कुल जो इस वक्त तक पोल्स आ रहे थे जिनको तहरीक इंसाफ और दूसरी पार्टीज रिजेक्ट कर रही थी, ये उनके ऐन मुताबिक है, और पीपल्स पार्टी को किसी और की तरफ नहीं देखना चाहिए इस शिकस्त के लिए, उसको अपने सदारत की तरफ देखना चाहिए, उसे अपने लीडरान की तरफ देखना चाहिए जिन्होंने बहुत पुअर कंपेनिंग की, बहुत पुअर परफॉर्मेंस की, और जिसकी वजह से वो हार गए। जहाँ तक आवामी नेशनल पार्टी का ताल्लुक है, यकीनन उसमें इस बात का बड़ा अमल दखल है कि उनको कंपेन नहीं करने दी गई और तालिबान ने अपना असर व रसूख वहाँ पर रखा, और तीसरी बात यह कि उनकी वाकई परफॉर्मेंस भी कोई बहुत अच्छी साबित नहीं हुई। उसकी कुछ भी वजूहत हो सकती हैं, लेकिन आवाम बोल पड़ी है और इस मैंडेट को खुश दिली से कबूल करने की ज़रूरत है तमाम पार्टीज़ को, और मैं समझता हूं कि इमरान खान को भी इसको खुले दिल से कबूल करना चाहिए था और जल्दबाजी में ये स्टेटमेंट नहीं देनी चाहिए थी जिसमें उन्होंने कहा कि पाकिस्तान में इलेक्शन में धांधली हुई है, एक आधी कॉन्स्टिट्यूशन में असेंबली में एक कॉन्स्टिट्यूएंसी में शायद धांधली हुई हो, लेकिन मुस्लिम लीग नवाज़ यकीनन मुबारकबाद की मुस्तहिक है कि उन्होंने अपनी परफॉर्मेंस भी की, हुकूमत में भी रहे, अपोजिशन में भी रहे, और उन्होंने इतनी बड़ी जो है फतह हासिल की है, लेकिन इसमें सबसे बड़ी फतह जो है वो पाकिस्तानी आवाम ने हासिल की है, इसमें कोई शक की बात नहीं, जिन्होंने तालिबान को शिकस्त दी और तालिबान के इस एजेंडे को कि जो वो हम इलेक्शन के खिलाफ हैं, हम जमहूरियत के खिलाफ हैं और हम मुल्क की प्रोग्रेस के खिलाफ हैं, इस एजेंडे को आवाम ने बाहर निकल कर शिकस्त दी और 60% से अबव लोग अपने घरों से बाहर निकले और उन्होंने वोट कास्ट किया और उन्होंने तालिबान को, उनके मुतालबात को और उनके ख्यालात को रिजेक्ट किया।
जी बहुत शुक्रिया, मैं फिर आजाऊंगा आपकी खिदमत में। और इस वक्त हमारे दिल्ली स्टूडियो में मौजूद हैं हिंदुस्तान के सीनियर साफी जनाब अफजल मिसबाही साहब, उनसे गुफ्तगू की। मगर उससे पहले हमारे साथियों ने एक रिपोर्ट तैयार की, वो देखते हैं, फिर दिल्ली स्टूडियो चलेंगे और लंदन स्टूडियो और दीगर अपने मेहमानों से गुफ्तगू करेंगे। तो यहाँ पर ये रिपोर्ट जो हमारे साथियों ने तैयार की, पहले उसे देखते हैं।
तारीखी मोड़ कामयाबी के साथ उबूर किया और जमहूरियत के अमल को नई मजबूती मिली। 11 मई का तारीखी दिन गुजर गया, अलबत्त कुछ तल्ख वाकयात हुए, लेकिन मजमूई तौर पर इसे तारीखी दिन ही कहा जाएगा। 12 मई की तारीख जमहूरियत और अवामी मैनेट की बालादस्ती के ऐलान का दिन है और आज अवाम के जरिए सुनाया जाने वाला फैसला सामने आ गया है। इलेक्शन में बेशक किसी पार्टी की फतह और किसी की शिकस्त होती है, लेकिन मजमूई तौर पर यह भी जमहूरियत की पेशरफ्त और कामयाबी से इबारत है। दहशतगर्दाना हमलों की शदीद धमकियों के बावजूद पोलिंग मराकज पर आवाम की लंबी लंबी कतारों ने यह पैगाम दे दिया है कि दहशतगर्दाना हमलों की धमकियों और इन हमलों में बेगुनाहों की हलाकतों के गमनाक और अंदोहनाक वाकयात भी उनके अज़्म इरादे को कमजोर नहीं कर सकते। 65% का टर्न आउट पाकिस्तान के लिए एक बड़ी कामयाबी है। पोलिंग के दौरान बाज़ हलकों में बदउनवानियों की खबरें भी सामने आई हैं। इन शिकायतों का जायजा लेना इलेक्शन कमीशन की जिम्मेदारी है। इलेक्शन कमीशन की कारकर्दगी मजमूई तौर पर इत्मीनान बख्श करार दी जा रही है, ताहम इन शिकायतों को दूर करके इसे मजीद काबिल तारीफ बनाया जा सकता है। पोलिंग के दिन तशद्दुद के वाकयात भी हुए, लेकिन फिर भी सिक्योरिटी के ताल्लुक से फौज और सिक्योरिटी इदारों ने बाहमी हम आहंगी से जो इकदाम अंजाम दिए वो नतीजा खैज करार दिए जा रहे हैं। खतरात के बावजूद आवाम का जान हथेली पर रखकर पोलिंग के लिए निकलना और जमहूरियत के तई अपने फरीजे पर दुश्वार हालात में भी अमल करना मंतखब होने वाले रहनुमाओं की जिम्मेदारी को और भी बढ़ा देता है। इंतखाबात में कामयाब होने वाली पार्टियों और उम्मीदवारों पर यह जिम्मेदारी आयद होती है कि वो इस ख्वाहिश का एहतराम करें। पाकिस्तान के मजदूर, किसान, तालिबे इल्म, ताजिर, सनअतकार समेत हर शोबे और पेशे से ताल्लुक रखने वाले एक एक फर्द की नए हुक्मरानों से बहुत सी तबकात वाबस्ता हैं। इन तबकात को पसे पुश डाला गया या मुल्क और अवाम के मफाद पर इनफरादी या गुरोही मफादात को तरजीह दी गई तो मौजूदा निज़ाम पर अवाम का एतमाद बुरी तरह मजरूह होगा। इंतखाबी मुहिम के दौरान रकाबत का माहौल हुकूमत साजी के बाद अगर इंतकामी कार्रवाइयों का बायस बना जैसा कि माजी में होता आया है तो यकीनी तौर पर यह अवाम के साथ ज्यादती होगी, क्योंकि मुंतखब जमात पर जमाती, गुरोही और शख्सी मफादात व कौमी और अवामी मफादात और फलाह व बहबूद को तरजीह देने की जिम्मेदारी आयद होती है। मुल्क को लाहक सिक्योरिटी खतरात का मसला इतना अहम है कि इस सिलसिले में जरा बराबर भी तसाहुली की गुंजाइश नहीं है, क्योंकि इसके मनफी असरा सरमायाकारी समेत मुतअद्दिद तरक्याती उमूर पर पड़ते हैं। बेरोजगारी और एनर्जी का मसला भी पूरी कौम के लिए तशवीश का बाइस बना हुआ है। खारजा पॉलिसी की सतह पर अमरीका की मुदाखलतों के खिलाफ पूरी कौम में इतफाक राय पाया जाता है, ताहम ये भी हकीकत है कि कई दहाइयों से जारी इन मुदाखलतों का सद्देबाब आसान नहीं होगा। ताहम अगर अवामी ख्वाहिश और अवाम से मिलने वाले मैंडेट को मद्देनजर रखा जाए तो जुरअतमंदाना कदम उठा खाने में मदद मिलेगी। खारजा पॉलिसी की सतह पर यह भी जरूरी है कि इलाकाई ममालिक से दो तरफा ताल्लुकात के सिलसिले में किसी भी बैरूनी ताकत का दबाव कबूल न किया जाए।
जी नाज़रीन, आपने हमारे साथियों की तैयार करदा रिपोर्ट मुलाहिज़ा फरमाया। एक बार फिर लंदन चलते हैं जहां पर ताहिर वासी साहब मौजूद हैं। ताहिर वासी साहब, क्या समझते हैं कि अब जबकि नवाज शरीफ साहब अब हुकूमत बनाने जा रहे हैं तो कितनी तवक्कुआत उनको उनसे अवाम को वाबस्ता होंगी, और जो उन्होंने वादे किए हैं अवाम से, जाहिर है कि वादों की एक तवील फहरिस्त है, किस हद तक और किस तरह से वो उन्हें पूरे करने में कामयाब होंगे आपके ख्याल में?
मिनट लगाऊं तो मैं समझूंगा कि वो काफ़ी हद तक कामयाब होंगे, लेकिन तमाम वादों को पूरा करना शायद उनके बस में ना हो, क्योंकि वो वादे जो हैं और बहुत सारी ملکی ضروریات، وسائل اور خارجہ پالیسی سے جڑے ہوئے ہیں. تو اگر نواز شریف صاحب کی حکومت ان خارجہ پالیسی لینے میں کامیاب ہو جاتی ہے فوج سے اور امریکہ کے سامنے کھڑی ہوتی ہے یا امریکہ کے ساتھ کھڑی ہوتی ہے، وہ انڈیا سے کس قسم کے تعلقات بنانا چاہتی ہے، وہ طالبان سے کس قسم کے مذاکرات کرنا چاہتے ہیں اور کس قسم کے مذاکرات کرنا نہیں چاہتے، وہ وعدے ان تمام اندرونی اور بیرونی پالیسیز کے ساتھ جڑے ہوئے ہیں، تو میں سمجھتا ہوں کہ یہ کوئی آسان عمل نہیں ہوگا. ہاں، یہ ممکن ہے کہ وہ ٹرین کی پٹڑیاں بچھانے میں کچھ کامیاب ہو جائیں اور وہ بجلی کے یہ پڑے گا کہ فوج پالیسی میں اور جو لیکن یہ کوئی بہت آسان بات نہیں ہوگی کہ وہ اپنے وعدوں کی اس طویل لسٹ کو کمپلیٹ اور صحیح طور پر سر انجام دے سکیں.
جی بہت شکریہ، آپ ٹیلی فون لائن پر موجود رہیے گا، میں پھر حاضر ہوں گا آپ کی خدمت میں. اس وقت چلتے ہیں دہلی اسٹوڈیو جہاں پر موجود ہیں سینئر صحافی ہندوستان کے افضل مزبائی صاحب. السلام علیکم جناب.
وعلیکم السلام.
مزبائی صاحب، اب جبکہ پاکستان میں تصویر تقریباً صاف ہو چکی ہے انتخابات کے تعلق سے، سلمان خوشی صاحب نے بیان آ گیا، انہوں نے ڈاکٹر منموہن سنگھ صاحب نے بھی نواز شریف کو مبارکباد پیش کی اور کہا ہے کہ ہم امید کرتے ہیں کہ آپ کے ذریعے تعاون کو بہتر اور تعلقات کو خوشگوار بنانے کا عمل جاری رہے گا، جیسا کہ ماضی میں بھی آپ نے ایسا کردار ادا کیا ہے. اور خود سلمان خوشی صاحب نے کہا ہے کہ بہتر تعلقات کی ہم امید کرتے ہیں نواز شریف صاحب کے دور حکومت میں پاکستان کے ساتھ. ظاہر ہے کہ جب پاکستان میں الیکشن ہوتے ہیں یا ہندوستان میں الیکشن ہوتے ہیں تو دونوں ملکوں کی دلچسپیاں ایک دوسرے کے یہاں ضرور رہتی ہیں اور لا تعلق کسی بھی معنی میں نہیں رہ سکتے، اور یہ بات آج منموہن سنگھ صاحب کے بیان سے بھی سامنے آ چکی اور واضح ہو چکی ہے. کیا امید کی جا سکتی ہے یا کی جا رہی ہے ہندوستان میں کہ اب جبکہ نواز شریف صاحب ایک نئی جماعت کے ساتھ، یعنی اپنی جماعت، ان کی جماعت مسلم لیگ نون حکومت بنانے جا رہی ہے، تو آئندہ کے تعلقات کیسے ہوں گے دونوں ملکوں کے؟
سب سے پہلے تو میں پاکستان کی جمہوریت پسند عوام کو مبارکباد دینا چاہوں گا کہ انہوں نے تمام مخالفتوں کے باوجود اور تمام خوف و ہراس کے باوجود وہ اتنی بڑی تعداد میں پولنگ بوتھ پر پہنچے اور تقریباً 70% پولنگ کی. یہ اپنے آپ میں ایک ہسٹوریکل موڑ تھا پاکستان کی جمہوریت کے لیے اور ہمارے پڑوسی ملک میں جمہوری اقدار کی بحالی کے لیے. یقیناً یہ پاکستان کی سرزمین پر اگر جمہوری حکومت ہوتی ہے تو اس کا جو ہے بہت اچھا اثر ہندوستان پہ، پڑوسی ممالک پر پڑنا بالکل یقینی ہے. اور اس کے لیے جس طرح سے ہمارے پرائم منسٹر نے نواز شریف کو مبارکباد دی ہے، ہمارے وزیر خارجہ سلمان خورشید نے مبارکباد دی ہے، اسی طرح سے میں سمجھتا ہوں کہ ہندوستان کی سرزمین پر بھی عام طور پہ لوگوں نے اطمینان کا اظہار کیا ہے کہ طالبانی دہشت گردوں کی مخالفتوں کے باوجود اور ان کی طرف سے بے تحاشا حملوں کے باوجود، جس میں کہ انتخابی عمل میں آپ نے دیکھا کہ سینکڑوں افراد ہلاک ہو گئے اور جس دن الیکشن ہو رہا تھا اس دن بھی 40 افراد ہلاک ہوئے، 200 سے زیادہ زخمی ہوئے، تو میں سمجھتا ہوں کہ ان تمام کے باوجود اگر وہاں پہ جمہوریت کی بحالی کے لیے ایک بہت مستحکم قدم بڑھا ہے تو یقینی طور پہ ہندوستانی عوام کے لیے بھی خوش آئند ہے اور پاکستانی عوام کے لیے بھی بہت ہی خوش آئند ہے. اس موقع پہ میں دو تین چیزیں بہت ہی واضح انداز میں کہنا چاہوں گا پاکستانی عوام کے تعلق سے. وہ یہ کہ اتنی بڑی تعداد میں، یعنی 8.5 کروڑ رائے دہندگان کی آبادی میں سے 60% آبادی، جس طرح سے ہندوستان کی سرزمین پر بھی عام طور پہ انتخابات 50%، 60%، 70% تک ہوتے ہیں، اسی طرح سے پاکستان کی سرزمین پر بھی 60% پولنگ ہوئی ہے، یہ اپنے آپ میں یقینی طور پر قابل تعریف ہے. اور یہ ایک پیغام جا رہا ہے پاکستانی عوام کی طرف سے کہ وہ نہ تو فوجی تانہ شاہی حکومت پسند کرتے ہیں اور نہ ہی طالبانی دہشت گردوں کو پسند کرتے ہیں، بلکہ وہ صرف اور صرف جمہوری حکومت چاہتے ہیں، اور وہ چاہتے ہیں کہ ان کی منتخب کردہ حکومتیں اور ان کے منتخب کردہ سیاسی لیڈران ان پر حکومت کریں اور مستقبل اور پاکستان کے مستقبل کو طے کریں. تو اس سے ایک چیز یہ بہت ہی واضح انداز میں سامنے آ گئی. دوسرے یہ کہ اس پورے عمل میں انتخابی عمل میں ہم نے دیکھا کہ فوج کی مداخلت بہت کم رہی اور آئی ایس آئی کی بھی مداخلت کم رہی اور جو نگرہ حکومت تھی اس نگرہ حکومت نے الیکشن کمیشن کی پوری کوششوں کے ساتھ جو ہے یہ ایک کو بہت ہی کامیاب الیکشن کرایا ہے. میں سمجھتا ہوں کراچی اور ایک دو علاقے میں چھوڑ کر کے کراچی کے بارے میں تو خود الیکشن کمیشن نے یہ اعتراف کر لیا کہ وہاں پہ ہم غیر جانبدارانہ الیکشن نہیں کرا سکے. اور بھی کچھ جگہوں پہ چھٹ پٹ بدعنوانی کے واردات تو ہوئے ہوں گے, لیکن میں سمجھتا ہوں کہ اوور آل 98% جو انتخابات ہوئے ہیں تقریباً وہ پرامن انتخابات ہوئے ہیں, وہ منصفانہ انتخابات ہوئے ہیں اور اس کی بنیاد پر یہ نتیجہ سامنے آیا ہے. اور ایک تیسری چیز جو کھل کر سامنے آ رہی ہے کہ نواز شریف کی حکومت اپنے آپ میں آج سے چودہ سال پہلے جو ان کی حکومت تھی اور اس وقت انہوں نے ہندوستان سے اچھے تعلقات کیے, پڑوسی ممالک سے بھی ان کے اچھے تعلقات ہیں, ایک بار پھر عوام نے پاکستانی عوام میں ان کے ہاتھ میں اقتدار دیا ہے. تو میں سمجھتا ہوں اور انہوں نے ابھی انتخابی عمل کے دوران جو اعلان بھی کیا تھا کہ ہم کارگل جنگ کی تفتیش کرائیں گے کہ کارگل جنگ کیوں ہوئی اور اس میں جو ہے کیا کہتے ہیں کس قسم کے نقصانات ہوئے. ظاہر ہے کہ اگر جنگ ہوتی ہے تو دونوں ممالک کے نقصانات ہوتے ہیں, عوام کا نقصان ہوتا ہے اور اس سے لامحلہ طور پہ ہندوستان کے شہری بھی متاثر ہوتے ہیں, پاکستان کے شہری بھی متاثر ہوتے ہیں اور طرح طرح کی کشیدگیاں ہوتی ہیں اور ٹینشن کا ماحول بنا رہتا ہے. تو میں سمجھتا ہوں کہ اگر جمہوری حکومت پرامن حکومت ہوتی ہے اور پاکستان اگر پرامن ملک بن جاتا ہے تو یقینی طور پہ یہ ہندوستان کے بھی حق میں ہے اور دیگر پڑوسی ممالک کے حق میں بھی, اور میں سمجھتا ہوں کہ یہ خود پاکستان کے حق میں ہے. اور وہاں کے حکمراں اگر کوشش کریں کہ اگر پاکستان کی سرزمین پر امن قائم ہو اور وہاں پر جو ہے تشدد کا جو سلسلہ چل پڑا ہے اور آئے دن جو ہلاکتیں ہوتی آ رہی ہیں ان ہلاکتوں کو اگر روکا جائے تو میں سمجھتا ہوں کہ یہ پاکستان کے حق میں زیادہ بہتر ہوگا. ان تمام امور کو دیکھتے ہوئے میں سمجھتا ہوں کہ ہندوستان کی سرزمین پر عام لوگوں نے اطمینان کا سانس لیا ہے اور جس طرح سے ہمارے پرائم منسٹر نے مبارکباد دی ہے میں سمجھتا ہوں کہ ہم بھی وہاں کے شہریوں کو وہاں کے حکمرانوں کو اور وہ جو فتح یاب ہوئے اور وہ جنہوں نے پرامن طور پہ انتخابی عمل کرایا ان تمام لوگوں کو میں مبارکباد دینا چاہوں گا اور میں امید کروں گا کہ پاکستان کی سرزمین پر امن قائم رہے اور امن کے ساتھ یہ ملک ہمارا پڑوسی ملک آگے بڑھے تاکہ ہم بھی چین کی زندگی گزار سکیں.
بہت شکریہ. میں پھر حاضر ہوں گا آپ کی خدمت میں. ایک بار پھر چلتے ہیں لندن اسٹوڈیو. جی واسی صاحب, آپ دیکھیں کہ پاکستان پیپلز پارٹی پنجاب میں اگرچہ ہمیشہ مسلم لیگ نون کے مقابلے میں کہیں نہ کہیں کمزور رہتی تھی, لیکن اس بار جس طرح سے اس کا صفایا ہوا ہے اس میں آپ جہاں نون لیگ کی کارکردگی یا اس کی انتخابی مہم کو موثر سمجھتے ہیں, وہیں کیا پاکستان تحریک انصاف جو پی ٹی آئی جو ہے اس کا بھی بہت بڑا دخل ہے کہ اس نے پی پی کے ووٹ بینک میں جو ہے کہیں کہیں نقب لگائی اور کہیں کہیں ہاتھ ڈالا ہے؟
جی ہاں, ایسا یقیناً ہوا ہے, لیکن یہ صرف واحد وجہ نہیں ہے. آپ نے الیکشن فالو کیا ہے یقیناً, آپ کو یاد ہوگا کہ پیپلز پارٹی اس خدشے میں تھی یا اس خیال میں تھی یا خوش فہمی میں تھی کہ شاید جو عمران خان کو جب وہ سپورٹ کر رہے تھے کہ شاید عمران خان جو ہیں وہ جو ووٹ توڑیں گے وہ پاکستان مسلم لیگ کے ووٹ توڑیں گے نواز شریف کے, اور جب وہ ان کے ووٹ توڑیں گے تو اس کا الٹیمیٹ فائدہ پیپلز پارٹی کو ہوگا اور وہ ان نشستوں پر کامیاب ہوگی جن نشستوں پر رائٹ کے ووٹ ٹوٹیں گے. بھائی بات یہ ہے کہ کچھ بھی آپ کہہ لیجئے کہ پاکستان میں لیفٹ کا اپنا ایک ووٹ بینک موجود ہے اور وہ ووٹ پیپلز پارٹی کا ووٹ رہا ہے اور وہ پیپلز پارٹی کے ساتھ جڑا رہا, لیکن بدقسمتی سے پاکستان میں لبرلز اور رائٹسٹ یا خوش قسمتی سے کہہ لیجئے کہ جو پارٹی ہے انہوں نے کبھی اپنی اس پوری سیاسی زندگی میں اتنا برا شاید کوئی ایز اے لیڈر پارٹی لیڈر نہیں دیکھا ہوگا جس قسم کی پارٹی قیادت پیپلز پارٹی کو اس دفعہ میسر آئی. زرداری صاحب شاید اگر صدر نہ ہوتے تو کچھ اور بات تھی, لیکن چونکہ انہوں نے صدارت کا عہدہ سنبھال لیا اور اس عہدے میں ظاہر ہے ان کے پاس چیئرمینشپ کا بھی عہدہ رہا. بلاول جو ہے وہ ایک چھوٹا سا بچہ ہے جس کو جو تقریر اسکرپٹ رائٹر لکھ کے دے دے وہ اس کو پڑھ لے گا, اور کوئی شخص नेशनल सतह पर पाकिस्तान में पीपल्स पार्टी का लीडर बनकर सामने नहीं आया, और पंजाब में जो इन्होंने अपनी कंपेन चलाने के लिए या अपनी जो इस वक्त हुकूमत थी उस पार्टी को चलाने के लिए जिन लोगों को वहां पर मुंतखब किया वो लोग भी कोई खासे बासर लोग साबित नहीं हुए। अगर आप देखिए कि शुरू में इन्होंने गवर्नर सलमान तासीर को बनाया, सलमान तासीर यकीनन एक इंटेलेक्चुअल आदमी थे और उनका कुछ ना कुछ आवाम के साथ ताल्लुक था, लेकिन उनके शहादत के बाद, उनके मरने के बाद इन्होंने अपॉइंट कर दिया लतीफ खोसा को, जो अवामी आदमी नहीं है, वो एक वकील थे और उन्होंने कोई पार्टी को फायदा नहीं पहुंचाया वहां पर। और उसके बाद जिस मखदूम साहब को बुलाया वो भी अवाम से कटे हुए रहे, उनका असर रसूख भी एक छोटे से इलाके में रहा। और अगर आप दूसरी क्यादत की तरफ देखिए तो झगड़ा साहब और जो पीपल्स पार्टी के और लीडर वहां पर मौजूद रहे वो भी इतने अच्छे साबित नहीं हुए जितना कि शायद जहांगीर बदर और वो लोग जो पीपल्स पार्टी में बेनजीर के जमाने से अच्छी क्यादत संभालते रहे हैं उस तरह से संभाल सकते। तो इसकी जो पीपल्स पार्टी के वाइप आउट होने की वजह है वो बुनियादी तौर पर इनकी पीपल्स पार्टी में और नेशनल सतह पर क्यादत की कमी है। और इसके लिए हमेशा, जैसे कि और बहुत सारे लोग कह रहे हैं, मेरा भी ये ख्याल है कि पीपल्स पार्टी को अपनी वाइप आउट होने का पंजाब में किसी और तरफ नहीं देखना चाहिए, खुद अपनी लीडरशिप की तरफ देखना चाहिए।
बहुत शुक्रिया, मैं फिर हाजिर हूँगा आपके
क्यों पंजाब से वाइप हो रहे।
बहुत शुक्रिया, इस वक्त टेलीफोन लाइन पर मौजूद है पाकिस्तान पीपल्स पार्टी के रहनुमा मोहतरमा शहला रजा साहब। अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम
जी। जी शहला रजा साहब, क्या कहेंगे आप?
देखिए मैं चाहूंगी कि मुझे थोड़ा सा आप सुन लें, ठीक है? देखिए बात यह है कि आपकी कोई भी प्रोडक्ट मार्केट में हो लेकिन कुछ अरसे के बाद वो जितनी भी अच्छी क्यों ना हो आपको उसको रीलॉन्च करते हैं। जैसे सर्फ है तो सर्फ एक्सेल, अगर फेयर एंड लवली है तो फेयर लवली एडवांस। और इलेक्शन कैंपेन का जो पीरियड होता है वो इसीलिए होता है कि आप अपनी चीज को बेहतर तरीके से रिप्रोड्यूस कर सके। और इस बात से किसी को इनकार नहीं है कि हमें लेवल प्लेइंग फील्ड नहीं मिली। जिस तरह नवाज शरीफ साहब और इमरान सिंध में आकर उस तरह जैसे नहीं कर सके और उसका उन्होंने रिजल्ट भी पाया, इस तरह हम पूरे मुल्क में कैंपेन नहीं चला सके। और अगर हम भी 50 साल जैसे कर लेते जैसे उन्होंने किया था और हमें भी सिक्योरिटी दी जाती और तमाम इदारे जिनके बारे में कहा जाता है कि इस जमहूरी दौर में वो बहुत स्ट्रॉन्ग और इंडिपेंडेंट हुए, वो उन चीजों का नोटिस लेते कि जनाब तीन पार्टीज जो हैं उनको दहशतगर्दों की थ्रेट है और उनको जो है ये कहा गया है कि वो जलसे करेंगे तो उनके जलसों पे बॉम्ब मारे जाएंगे, और मारे भी गए और धड़ाधड़ एक्सेप्ट भी किया। इमरान खान साहब ने कहा कि 12-13 दिन रुक जाए, और उनके वाइस प्रेसिडेंट ने कहा कि बहुत शुक्रिया कि आप हमें टारगेट नहीं कर। तो देखिए हमारा एक अलग स्टैंड है, हम ये नहीं कह सकते। हम ये समझते हैं कि हमने इन पूरे 5 साल के दौर में इनसे डायलॉग भी किया, ये अपने डायलॉग में रहते और हमेशा जो है इन्होंने बदअहदी की। हम समझते हैं कि अगर इनसे डायलॉग किया जाएगा तो जब भी किया जाएगा जब ये हथियार फेंक दें और आईने पाकिस्तान की बर्तरी करें। तो हमारा एक और स्टैंड था, हम ये शुक्रिया नहीं कह सकते थे, हम सिंध में ये नहीं कह सकते थे कि हमारे और आपके ख्याल एक से हैं आप दूसरी जगह जाके धमाके करें। तो हमने जो एक स्टैंड लिया था हम उस पर कायम है। किसी इदारे ने 100-100 चीजों पे सौ मोटे होते थे, समोसे पे, चीनी पे, सब चीजों पे, किसी ने नहीं कहा कि इतने लोग क्यों मर रहे हैं जलसों में, इनको पक्का किया जाए, उनके खुले नमकीन। तो ये तरीका था। आज इमरान खान जीते हैं और वो हॉस्पिटल से लेट कर ये कह रहे हैं कि बहुत बुरी धांधली हुई और मैं इसमें वाइट पेपर निकालूंगा। अब इमरान खान कहे तो ठीक है, हम कहेंगे तो कहेंगे जो हार जाता है वो यही करता है। तो बात ये है कि क्योंकि हमने अपनी कैंपेन नहीं चलाई, हमें लेवल प्लेइंग फील्ड नहीं मिली, हमने जो कुछ हासिल किया वो अपने नजरिए पे हासिल किया। बाकी बेमानी हुई है नहीं ये इमरान खान बताएंगे, हम नहीं, लेकिन जो भी रिजल्ट है हमें इसलिए एक्सेप्ट है कि हमने ये दिखा दिया कि अगर पाकिस्तान पीपल्स पार्टी की गवर्नमेंट हो तो आजादाना इंतखाबात कराए जाएंगे और ट्रांजिशन ऑफ पावर स्मूथ होगा। और सिंध में आपको खास तौर पर देही सिंध में कराची में तो इलेक्शन कमीशन अपनी नाकामी का इतराफ कर चुका है, دیہی سندھ سے آپ کو اتنی شکایتیں نہیں آئی ہوں گی، البتہ شکایات آتی رہی کہ 5 بجے اس کے باوجود کہ 1 گھنٹہ ہو گیا تھا، پولنگ اسٹیشن سے پولنگ روک دی گئی تھی، اور یہ بہت حیرت انگیز بات ہے کہ 1 گھنٹہ ٹائم بڑھایا گیا تھا لیکن پہلا ریزلٹ 5 بجے سے 5 منٹ پہلے آیا. تو ہم جو بھی ریزلٹ ہے ہم اس کو ایکسیپٹ کرتے ہیں، ہم سمجھتے ہیں ہمیں لیول پلینگ فیلڈ نہیں ملی، ہم چاہتے تھے کہ ہمارے عوام مرے ہمارے جلسوں میں. ہم نے جتنے کوشش کی تو علی حیدر گیلانی اغوا ہو گئے. اس صورتحال میں جب وہ اغوا ہو گئے اور ان کا محافظ اور ڈرائیور مار دیا گیا، میں نہیں سمجھتی کہ ہمیں عوام کی جان سے کھیلنا چاہیے تھا.
جی محترمہ، ظاہر ہے کہ آپ کی بات بجا ہے اور آپ نے جن واقعات اور جن خطرات اور دھمکیوں کی طرف اشارہ کیا وہ سب پر واضح ہیں. تو کیا صرف یہی ایک وجہ ہے کہ آپ کو لیول پلینگ گراؤنڈ فیلڈ نہیں ملا اور آپ کو برابر موقع نہیں ملا انتخابی مہم چلانے کا، یہی وجہ ہے؟ یا جیسا کہ کچھ لوگ یہ کہہ رہے ہیں کہ آپ کی حکومت کی کارکردگی سے بھی عوام مایوس ہوئے، اس وجہ سے بھی آپ کو شکست کا سامنا کرنا پڑا؟
میں اس لیے اتفاق نہیں کرتی کہ میں یہ چاہتی ہوں کہ ہم اس پہ بات کریں کہ ہم جب آئے تھے تو ایکسپورٹ کیا تھی، جب ہم آئے تھے کراچی جو ہے اسٹاک ایکسچینج کے کیا پوائنٹس تھے، ریمیٹنس کیا تھا، شرح مہنگائی کیا تھی، اور کیا کہتے ہیں بجٹ کا خسارہ کتنے پرسینٹ ہم نے کم کیا، ہم نے جو ہے کیا ہم نے کس طرح سے پاکستان میں 18 وزارتی صوبوں کو دیکھے، ان میں اس کی ہم اس سے بہت ساری بات کرنا چاہتے ہیں، لیکن اگر کوئی اس کو سننے کو اور بات کرنے کو تیار نہیں ہے. ہماری حکومت کی سندھ سے ہمیں بہت اچھا رزلٹ ملا ہے، پنجاب میں ہماری حکومت نہیں تھی. جب ضمنی الیکشن ہوئے تو جو جگہیں ہم نے ہاری تھیں ہم نے وہ بھی جیتی، جبکہ ان کی انتظامیہ تھی شیخوپورہ اور گوجرانوالہ میں. علی مسکینی کے جو ضمنی الیکشن ہوئے اس کے بعد انہوں نے اپنی پلاننگ کی، اور میں عمران خان کہہ رہے ہیں کہ وہاں دھاندلی ہوئی ہے. میں تو کہتی ہوں جو ریزلٹ ہے ہمیں ایکسیپٹ ہے. اوکے
جی،
عوام میں ہمیں نہ جانے، ہمیں جانے نہیں دیا گیا اپنی بات لے کے.
جی تو آپ اس کے لیے تیار ہو گئی ہیں یا آپ کی جماعت کے اب ایک تعمیری اپوزیشن کا کردار ادا کرے گی اور اس کے بینچوں پر بیٹھے گی؟
دیکھیے بات یہ ہے کہ ہم یہ سمجھتے ہیں کہ ہم نے جو الیکٹرک پاور کے منصوبے پہ کام کیا ہے جس کی وجہ سے 3500 میگا واٹ سسٹم میں داخل ہوئے اور 2500 اب داخل ہو جائیں گے جو موجودہ سال ہے، اور 19000 میگا واٹ کے ہم نے پن بجلی کے جو سستے منصوبوں کا آغاز کیا ہے، اگر گورنمنٹ آئی اور ان پہ چلی تو انشاءاللہ بہتری کی طرف جائیں گے. ہم نے ریمیٹنس میں اضافہ کیا ہے، ہم نے جو ہے وہ صوبوں کو خود مختاری دی ہے، اور یہ ایک اچھی بات ہے. دنیا میں تمام ملکوں میں ایک گورنمنٹ نہیں رہتی، ہم تو ہنگ پارلیمنٹ میں پھر بھی ہم نے ایک سسٹم کو چلایا. اب جو بھی ہے ہم بالکل ایک پازیٹیو، کیونکہ ہمارا خواب ہے اس ملک کا جمہوریت. ہم نے جمہوریت کے لیے قربانی دی، اس لیے نہیں دی کہ ہم یہاں کے کھڑے ہیں. جو بھی حکومت ہو جمہوری ہونی چاہیے.
جی محترمہ، ابھی ہمارے ایک مہمان لندن میں واسی صاحب فرما رہے تھے کہ آپ کی شکست کی ایک وجہ یہ بھی ہے کہ آپ کے یہاں قومی سطح کا کوئی لیڈر اس بار دیکھنے میں نہیں آیا. صدر زرداری صاحب بہرحال ملک کے صدر ہیں اگرچہ وہ کو چیئرمین ہیں، لیکن
بالکل درست فرمانے. اس لیے کہ دیکھیے زرداری صاحب جو ہیں ان کو تو ظاہر ہے کہ پابندی تھی کانسٹیٹیوشنل، لیکن ہمیں معلوم ہے کہ
تو کیا یہ ایک پارٹی کے لیے یہ ایک نقص نہیں ہے، کمی نہیں ہے کہ اس کے پاس قومی سطح کا کوئی لیڈر نہ ہو؟
میں آپ سے یہی فرما رہی ہوں کہ ہماری بلاول بھٹو زرداری صاحب کو جان کو خطرہ تھا. خود میں جس لڑکی کی مجھے تھریٹ ہے اس میں ہم جس طرح کام کر رہے تھے اور جس طرح لوگوں کو شیورٹی تھی کہ ان کو کچھ نہیں کہا جائے گا، اتنی ہمیں شیورٹی کیا، ہمیں تو سیدھی دھمکیاں تھیں. تو اس کے باوجود کہ گیلانی صاحب بیچارے ایک بہت اچھی عورت کے حامی ہیں، آئین پاکستان کے مطابق جس کو کم از کم 2 سال کی سزا ہو وہ آئینی طور پر ڈسکوالیفائیڈ ہے، اور گیلانی صاحب کو صرف 22 سیکنڈ کی سزا تھی. وہ یہ کر سکتے تھے، لیکن کیونکہ ہمیں یہ کہہ دیا گیا تھا کہ آپ جہاں بھی جائیں گے آپ کے لوگوں پہ بلاسٹ کیا جائے گا، اور کیا گیا. لیاری میں گورگیش صاحب آج کامیاب ہوئے ہیں، ان کے کیمپ پہ 2 لوگوں کو شہید کیا گیا. اس کے علاوہ اے این پی کے اوپر تو دھماکوں کی حد ہو گئی، کل بھی ان کے 12 لوگ شہید ہوئے ہیں کراچی میں. तो हम जब पॉलिटिक्स करते हैं तो अपनी आवाम के लिए करते हैं। अगर हमारे जलसों में आवाम का खून बहे तो हमें उससे अवॉइड करना चाहिए। अब ये आवाम के ऊपर है कि हमारी इस पॉलिसी को अगर वो समझते हैं कि इसकी तो वो उनकी मर्जी, नहीं समझते तो नहीं। असल बात ये है कि हम आवाम में उस तरह नहीं जा सके जैसे लोगों ने 60-60 जलसे किए।
जी मोहतरमा, सुबह बलूचिस्तान हो या खैबर पख्तूनख्वा,
हम अपनी लीडरशिप को बचाना चाहते हैं और अपनी आवाम को भी बचाना चाहते हैं।
शैलजा साहिबा, खैबर पख्तूनख्वा में और बलूचिस्तान में भी आपकी पार्टी का सफाया हो गया, तो वहाँ के बारे में क्या कहना चाहेंगे?
मैं समझती हूँ कि सिर्फ 3 सूबे ही तो थे कि जिनके लोगों को डायरेक्ट कह दिया गया था कि इन 3 पार्टीज को हम नहीं चलाने देंगे। तो जब 3 पार्टीज को गवर्नमेंट आप नहीं करने देंगे, उनको हुकूमत नहीं चलाने देंगे, तो आवाम का पास फिर यही ऑप्शन रह जाएगा कि उन्हें अपना मुल्क बचाना है, वो के जिनकी वो गारंटी दे रहे हैं उनको देके देख लें। अब आज सुबह से 2 धमाके हो चुके हैं, एक DI खान में और एक शुमाली वजीरिस्तान में। अभी एक इस तरह है कि मीरान शाह में भी हुआ है, लेकिन उसकी कंफर्मेशन इसलिए नहीं है कि शायद वो कोच का धमाका है तो हम कह नहीं सकते कि क्यों हुआ है। मैं समझती हूँ कि अब इनके पास मैंडेट आ गया है, आपकी मनपसंद पार्टीज के पास, अब इनको ये पूछना चाहिए कि आपकी मर्जी के मुताबिक दूसरों को ना निकलने दिया ना रिजल्ट आने दिया, अब हमारे मुल्क में धमाके ना करें तो बेहतर है।
जी जिस तरह से सिंध में पाकिस्तान पीपल्स पार्टी ने कामयाबी हासिल की, क्या इसी तरह से खैबर पख्तूनख्वा में ANP कामयाबी हासिल नहीं कर सकती थी?
देखिए, मैं ये समझती हूँ कि ANP एक बहुत ही वाज मैंडेट के साथ आई थी और बहुत ही उनकी एक सही पॉलिसीज थी उनके हिसाब से, लेकिन मैं बार बार एक बात कहूंगी कि इमरान खान ये कहते हैं एक फैमिली हुई, तो मैं नहीं कहती। मैं ये समझती हूँ कि उनका पावर बेस पंजाब ही था, लेकिन अगर उन कुवतों ने, जिन कुवतों ने उनके खिलाफ एक्शन नहीं लिया जब वो 3 पार्टीज को धमकियां भी दे रही थी और धमाके करके एक्सेप्ट कर रही थी, उनको नहीं रोका, तो इसका मतलब ये है कि जरूर कुछ ऐसी बातें हैं कि मुख्तलिफ वो में मुख्तलिफ मैंडेट दिया गया है। और अगर ये आवाम का मैंडेट है तो बहुत अच्छी बात है।
जी बहुत शुक्रिया, आप टेलीफोन
वक्त साबित करेगा कि ये किसका मैंडेट है। अगर ये किसी का अता करदा मैंडेट है तो डिलीवरेंस जो है वो बहुत जल्दी नजर आ जाएगी।
बहुत शुक्रिया, आप टेलीफोन लाइन पर रहिएगा, मैं फिर आपकी खिदमत में हाजिर हूँगा। वासी साहब, आपने पीपल्स पार्टी की मरकजी रहनुमा मोहतरमा शैला रजा साहिबा की गुफ्तगू सुनी, मुख्तलिफ सवालात के उन्होंने जवाब दिए। जो उन्होंने अपनी पार्टी की शिकस्त की वजूहात बताई, क्या पाकिस्तान के आवाम और आप भी उससे मुत्तफिक हैं या हो सकते हैं?
देखिए, बात यह है कि शैला मेरी बहन है, मैं शैला को, वजाहत को, इनको बहुत उस वक्त से जानता हूँ जब जनरल ज़िया के जुल्म का ये लोग शिकार थे, और शैला पार्टी लॉयल हैं, तो मैं शैला से इसके अलावा कुछ एक्सपेक्ट नहीं कर सकता था, लेकिन शैला की बहुत सारी बातें ठीक हैं। देखिए, इसमें कोई शक नहीं कि पीपल्स पार्टी को कंपेन नहीं करने की इजाज़त दी गई। शैला का ये कहना भी ठीक है कि पीपल्स पार्टी को और ANP को अगर कंपेन करने की इजाज़त दी जाती तो रिजल्ट शायद कुछ मुख्तलिफ होते, लेकिन मैं नहीं समझता कि ज़मीन आसमान का कोई फ़र्क होना था। शैला की ये बात भी ठीक है कि आपको अगर पीपल्स पार्टी को गिराना है तो आप उस पर इल्ज़ाम लगा के उसके नज़रियात के खिलाफ खड़े होकर उसे गिराते, लेकिन जिस तरह से आपने गिराया है ये कोई जमहूरी तरीका नहीं है कि आप इलेक्शन की कंपेन मत करने दें, आप यूसुफ रजा गिलानी साहब के बेटे को अगवा कर लें, आप MQM के जो हैं कॉन्स्टिट्यूएंसी के लीडर्स जो इलेक्शन लड़ रहे हैं कंटेस्टेंट्स उनको अगवा कर लें, आप उनके जगहों पर धमाके करें, तो इसमें कोई शक वाली बात नहीं है कि ये प्रोसिक्यूशन है और ये इलेक्शन लड़ने का और जमहूरी तरीका कतन नहीं है। लेकिन चूंकि पार्टी लॉयल हैं वो ये बात नहीं कहेंगी, मैं ज़रूर ये बात कह सकता हूँ दूर बैठ के कि एक इंट्रोस्पेक्शन भी होनी चाहिए, एक अपने अंदर भी झांकने वाली बात होनी चाहिए। यकीनन ये बहुत बड़ी वजूहात हैं कि इन्होंने तालिबान के साथ आँख में आँख मिला के देखा और जहाँ पर कोशिश की कि अगर मुज़ाकरात से बात नहीं होती तो उनसे लड़ाई की जाए, लेकिन बदकिस्मती से तालिबान की गलती कह लीजिए या स्ट्रेटजिक गलती गवर्नमेंट से कह लीजिए कि दोनों सूरत हाल में तालिबान जो हैं उनका असर व रसूख कायम रहा और तालिबान ने अपनी मर्जी के इलेक्शन एक तरीके से करवाए, इसमें कोई शक वाली बात नहीं है और किसी को शायद इसमें मुबालगा ना हो, इससे इख्तलाफ ना हो, लेकिन ये भी साथ साथ कहना चाहिए कि पीपल्स पार्टी अपने तौर पर भी, चूंकि उनका एक लीडर जो है वो बतौर सदर बन गया और बिलावल जो है वो मुल्क से बाहर हैं जान के खतरे के बायस, तो एक बगैर लीडरलेस पार्टी के सामने आती रही। गिलानी साहब पर बहरहाल एक इल्ज़ाम लगा जिसकी वजह से वो इलेक्शन से बिल्कुल बाहर आउट हो गए, लेकिन भाई गिलानी साहब हों या राजा साहब, ये दोनों इस पाए के लीडर नहीं थे जिस पाए के लीडर बेनजीर पीपल्स पार्टी ने माजी के इलेक्शनों में देखे हैं, जिनका आप जिक्र फरमा रहे थे। बेनजीर साहिबा अगर मौजूद होती तो शायद आप इमरान खान को ना देखती कि वो इतनी सीटें हासिल कर सके जितनी कर सकते जितने उन्होंने हासिल की हैं, या नवाज शरीफ साहब इतनी सीटें हासिल करते। लीडरशिप बहरहाल एक बहुत बड़ा अहम फैक्टर है और यकीनन पीपल्स पार्टी के पास इस वक्त इस किस्म की लीडरशिप नहीं थी, और आवाम गलत या सही कह लीजिए बिजली की कमी की वजह से, महंगाई की वजह से, जैसे शैला कह रही थी कि अगर ये इंडेक्स रेट पे के एसी की बातें करें तो यही बातें अगर आपको याद हो मुशर्रफ के लिए कही जाती थी कि मुशर्रफ यही कहता है कि जनाब मेरे जमाने में आप देख लीजिए कि दालचीनी और आलू और पेट्रोल का क्या रेट था, आज क्या रेट है, डॉलर का क्या रेट मैं छोड़ के गया था, आज डॉलर का क्या रेट है। वो एक अलग बातें हैं, लेकिन आम तौर पर आवाम जो शायद इंडेक्स रेट्स को नहीं पढ़ती, जो शायद अखबारात को और स्टॉक एक्सचेंज को इतनी अच्छी तरह से ऑब्जर्व नहीं करती, उनकी जिंदगी पर जिस चीज़ का असर होता है वो ये है कि गंदम क्या भाव है, कपास क्या भाव है, क्या वो अपने तन पर पहनने के लिए कपड़ा खरीद सकते हैं या नहीं खरीद सकते, क्या बिजली के क्या रेट्स हैं। और बिजली की कमी ने एक बहुत बड़ा जो है अवाम की राय पर असर किया, और वो ये ठीक बात है। जहां तक पीटीआई की बात है, शैला की बात ठीक है कि ये बात सोचने समझने की है कि बुनियादी तौर पर इमरान खान साहब का एक बुनियादी जगह जो थी वो लाहौर भी थी और वो पंजाब थी, लेकिन पंजाब में पीटीआई ज़्यादा सीट्स लेने में कामयाब नहीं हुई, और अगर वो पीटीआई अपना केपीकी में सीट्स लेने में कामयाब हो गई है तो ये बात भी सोचने वाली है कि देख लीजिए 2008 से या उससे पहले से जो पार्टी भी केपीकी में एक मर्तबा जीती है वो दूसरी मर्तबा हारी है, और उसकी बुनियादी वजह शायद ये है कि हर दफ़ा केपीकी के आवाम को ये उम्मीद और आस दिलाई जाती है कि ये वो पार्टी है जो आपके दुखों का मदावा करेगी, जो ड्रोन टैक्स को रुकवा देगी, जो आपके मुल्क से दहशतगर्दी को ख़त्म करेगी और आपके लीडरान को जो है मरने से बचाएगी। तो अब मेरा ख्याल है कि ये बड़ा हाई टाइम है इमरान खान के लिए, और मैं कल कह रहा था शायद इमरान खान साहब और उसकी पार्टी के लोग माइंड ना करें, इमरान खान साहब को इस वक्त अपनी सेंटर की सीट छोड़ के केपीकी से इलेक्शन लड़ना चाहिए प्रोविंशियल असेंबली का, और वहां से लीडरशिप लीडर ऑफ द हाउस बनना चाहिए और वहां पे अमन करके दिखाना चाहिए, और वो साबित करें कि वाकई जनाब मैं तो जो कहता था, मैं यहां पे देखें सूबे में बिजली पैदा हो सकती थी और मैंने सूबे में बिजली पैदा कर दी, सूबे को इख्तियार था कि वो अमन अमान की सूरत हाल बहाल करे, मैं केपीके में अमन अमान बहाल कर दिया है और मैंने फाटा को ठीक कर दिया है और मैंने ड्रोन अटैक्स को रुकवा दिया है। तो अब इस लीडरशिप का उनके पास एक मौका भी है, बजाय इसके कि वो सेंटर में आके एक अपोजिशन लीडर, मेरा नहीं ख्याल कि वो अपोजिशन लीडर भी बन पाएंगे, शायद पीपल्स पार्टी और एमक्यूएम मिलकर बुनियादी तौर पर अपोजिशन करें, लेकिन अगर वो चाहें तो वो प्रोविंस की इस वक्त हुकूमत ले सकते हैं और वहां पर
जी बहुत शुक्रिया, मैं फिर हाजिरूंगा
आजादी के साथ।
जी मोहतरमा शैला रजा साहिबा, क्या अब जबकि आपकी पार्टी को शिकस्त हो चुकी है और जिस तरह से आपने भी एतराफ़ किया और हमारे मेहमान भी कह रहे थे कि आपके यहाँ कौमी लीडरशिप का फुकदान है, तो क्या सरेनो किसी तश्कील का इम्कान है आपकी पार्टी में? हाँ, हमारे साथियों ने बताया कि राबता बज़ाहिर टेलीफोनी मुनक़ता है। चलते हैं एक बार फिर दिल्ली स्टूडियो जहाँ पर अफजल मिसबाही साहब मौजूद हैं। जी अफजल मिसबाही साहब, आपने जनाब नवाज शरीफ साहब के इंतखाबी वादों में से एक वादे की तरफ इशारा किया कि हम अपने पड़ोसियों से और हिंदुस्तान से बेहतर ताल्लुकात करेंगे, और शहबाज शरीफ साहब ने भी बार बार ये बातें दोहराई हैं, तो क्या फिर किसी लाहौर डिक्लेरेशन जैसे डिक्लेरेशन की तवक्को की जा सकती है?
एक्चुअली ये अभी किसी भी तरह की बहुत ज़्यादा इम्कानात पर हम बहुत ज़्यादा गुफ्तगू नहीं कर सकते हैं, लेकिन मैं ये कह सकता हूँ कि जिस तरह से उन्होंने इंतखाबी अमल के दौरान कहा कि हम कारगिल जंग की जांच कराएंगे, हम हिंदुस्तान से अच्छे ताल्लुकात चाहते हैं, तो जिस तरह के वादों का उन्होंने आवाम के सामने इजहार किया है, अगर वो उस पर अमल करते हैं तो यकीनन इस तरह के मुआहदे हो सकते हैं और पाकिस्तान के हिंदुस्तान के साथ पाकिस्तान के ताल्लुकात جیسے نواز شریف کے زمانے میں تھے اسی طرح سے دوبارہ ہو سکتے ہیں. اگر ایسا کچھ ہوتا ہے تو یقینی طور پر یہ دونوں ممالک کے حق میں بہت ہی زیادہ بہتر ہوگا, اس لیے کہ پچھلے 66 برسوں میں ہندوستان اور پاکستان کے عوام نے ظاہر ہے کہ دو مرتبہ جنگ کی صورتحال کو جھیلا, اس کے بعد پھر ابھی تک جو حالات ہیں وہ ظاہر ہے کہ آئے دن بہت ہی کشیدہ ہو جاتے ہیں. اگر امن کا معاہدہ ہو جاتا ہے اور ویزا کی آسانی ہو جاتی ہے اور دونوں ممالک کے لوگ ایک دوسرے کے ہاں آسانی کے ساتھ آ جا سکتے ہیں اور دونوں کے دکھ درد میں خوشی میں شامل ہو سکتے ہیں, تو اس میں اگر کسی بھی طرح سے نواز شریف اگر معاون ثابت ہوتے ہیں تو یقینی طور پر یہ خود پاکستان کے حق میں اور ہندوستان کے حق میں, دونوں ملکوں کے حق میں اور یہاں کے خطے کے امن کے حق میں انتہائی بہتر ثابت ہوگا. میں امید کروں گا کہ نواز شریف کوئی ایسا اقدام ضرور کریں گے جس طرح سے جس کھلے انداز میں ہمارے ڈاکٹر منموہن سنگھ نے انہیں مبارکباد دی, ہمارے سلمان خورشید صاحب نے انہیں مبارکباد دی, میں سمجھتا ہوں کہ نواز شریف صاحب بھی اسی انداز میں ہندوستان کے ساتھ بھی پیش آنے کی کوشش کریں گے اور وہ کوشش کریں گے کہ ہندوستان کے ساتھ ان کے تعلقات اچھے رہیں تاکہ خود پاکستان بھی ترقی کرے اور ہندوستان میں بھی امن کی صورتحال پورے طور پہ برقرار رہے, ورنہ آئے دن جو ہے کشمیر کی سرزمین پہ جو دراندازی ہوتی ہے, کشیدگی کی صورتحال بنی رہتی ہے, وہ ظاہر ہے کہ کشمیر کے عوام کے لیے بھی زیادہ مناسب نہیں ہے. تو اگر اس طرح کا کوئی معاہدہ ہوتا ہے تو میں سمجھتا ہوں کہ اس کا خیر مقدم کیا جانا چاہیے, بلکہ اس کے لیے ہر دونوں ممالک کے میڈیا کی طرف سے دباؤ بنایا جانا چاہیے اور عوام کی طرف سے اور مبصرین کی طرف سے دباؤ بنایا جانا چاہیے کہ اس طرح کا معاہدہ ہو تاکہ دونوں ممالک کے درمیان جو ہے کشیدگی زیادہ سے زیادہ کم ہو سکے.
بہت شکریہ آپ کا, بہت شکریہ افضل مزاحی صاحب. محترمہ شیلہ رضا صاحبہ, اب جب کہ آپ کی
تھوڑا سا یہ بریف کر دیں کہ کیا کہا, ایک تو لائن ڈسکنیکٹ ہو گئی تھی, پھر اس سے پہلے بھی کچھ نہیں سنا تھا ذرا.
جی میں اگلا سوال آپ سے اور آپ کی پارٹی سے متعلق کرنا چاہوں گا, وہ یہ کہ اب جب کہ آپ کی جماعت کو شکست ہو چکی ہے اور یہ کہا جا رہا ہے کہ آپ کی جماعت میں اس وقت قومی لیڈرشپ کا فقدان ہے, تو کیا یہ توقع کی جا سکتی ہے آئندہ چند ایک ہفتوں میں کہ آپ کی پارٹی میں سرینو تشکیل کا کوئی عمل شروع ہوگا؟
دیکھیے اس میں تو کوئی شک نہیں ہے, کیونکہ ہم 2008 میں جب الیکشن میں گئے تھے تو سب کو معلوم ہے کہ یا تو یہ ہو سکتا تھا کہ بڑی بڑی پارٹیز انکار کر گئی تھی, نواز شریف صاحب بھی انکار کر گئے تھے کہ ہم نہیں جا رہے الیکشن میں, جماعت اور پی ٹی آئی نے بھی انکار کیا تھا, لیکن ہم اگر اس وقت یہ اسٹیپ نہ لیتے تو آج یہ الیکشن نہ ہوتے. تو ہم نے اس وقت بھی اسٹینڈ لیا اور اس وقت بھی ہم بغیر لیڈرشپ کے تھے اور اس وقت ہم نے ایک جیسی بھی تھی تین پارٹیز پہ مشتمل وہ حکومت لے کے ہم نے 5 سال نکالے اور وہ 5 سال جس طرح کے تھے آپ نے خود دیکھا کہ مختلف اطراف سے پارٹی گورنمنٹ کو گھسیٹا جاتا رہا, یقیناً اس میں کافی ہمارے اندر ڈیمیجز ہوئے. ہمارے پاس جتنا اس گورنمنٹ نے ڈلیور کیا ہے, جتنے اس نے کام کرائے ہیں, ان کو لوگوں نے پروپگیٹ نہیں کیا. ہمارا میڈیا مینجمنٹ اچھا نہیں تھا, نہ ہونے کی برابر تھا, اس کا ہمیں بہت نقصان ہوا. اور کیونکہ تھریٹ لیول جو تھا وہ بہت زیادہ تھا تو ہم یہ چاہتے تھے کہ ہماری پارٹی میں محترمہ بے نظیر بھٹو کی جو نشانی ہے ہم اس کو کھوئیں نہ, تو اس لیے ہم نے چند اسٹیپ پیچھے ہی ہٹائے کہ کوئی مسئلہ نہیں ہے, ہم نے وہ اپنے اسٹیپ بیک کیے, کوئی مسئلہ نہیں ہے. ہم اگر آج کم ہیں تو وہ لوگ جو یہ سمجھ رہے ہیں کہ اس طرح سے ہمیں پیچھے دھکیل کر اپنے مطلب کی پارٹیز لے آئیں گے, ان کو موقع دے دیتے ہیں کیونکہ یہ ملک سب کا ہے. اب یہ لوگوں کے ان کا مقصد تو جو بھی ہو, لیکن ہمارے لیے یہ بیسٹ ٹائم ہے کہ ہم اپنا ہوم ورک کریں. اور جو ہماری خامیاں تھیں, میں اس کو خامی نہیں سمجھتی کہ آپ نے اس کو شامل کیا, اس کو شامل کیا, اس کو ہٹا دیا. ہر آدمی کا اپنا ایک اسٹاف ہوتا ہے, ہر آدمی کی اپنی ایک کمپنی ہوتی ہے, ہر آدمی کا اپنا ایک سوچ ہوتی ہے.
جی
سب پارٹیز میں ہوتا رہتا ہے, ہم نے بھی دیکھا.
جی سندھ میں محترمہ, سندھ میں ایک بار پھر
چلے گئے
محترمہ,
لیکن ہر دور میں نئے خون کی ضرورت ہوتی ہے, تو اگر ہم ہٹاتے ہیں کسی کو تو اس سے بہت بات ہوتی ہے, بہت سی پارٹیز میں رہتا ہے. تو یہ 5 ایئرز ہیں, اس میں ہوم ورک کیا جائے, دیکھا جائے کہاں کی غلطی ہے, اس کو لے کے چلا جائے, لیکن جو کچھ ہے وہ اپنے ملک کے لیے ہے.
چند سیکنڈ میرے پاس باقی ہیں, 40 سے 50 سیکنڈ میں آپ سے پوچھوں گا, کیا سندھ میں پھر وہی چہرے ہیں حکومت میں آئیں گے جو اس سے پہلے تھے, چونکہ ظاہر ہے کہ سندھ میں آپ لوگوں نے فتح حاصل کی ہے؟
دیکھیے سندھ میں پاکستان پیپلز پارٹی نے بہت ساری جگہ چینجز کی تھی, और सिंध में माशाल्लाह काफी जगहों पे हमने नई सीट्स भी ली। तो बात यही है कि सिंध में हर पार्टी को अपना किरदार अदा करना होगा।
बहुत शुक्रिया, आपका वक्त हमारा बिल्कुल खत्म हो चुका है। नाजिन, आपने हमारे मौजूद मेहमानों की गुफ्तगू मुलाहजा फरमाई, पाकिस्तान के इंतखाबी नतायज की सूरत हाल, खामियां और धमकियां, किस वजह से पाकिस्तान पीपल्स पार्टी को शिकस्त हुई और नवाज शरीफ साहब को किस वजह से फतह हासिल हुई, उस पर तो तबसरे और तजिए आइंदा दिनों भी जारी रहेंगे। इजाजत दीजिए, खुदा हाफिज़।